नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल जेठ महिनाको 9 गते शुक्रबार, ज्येष्ठ कृष्ण पक्ष एकादशी तिथि, तदनुसार मे 23 तारीक सन् 2025, नेपाल सम्बत 1145। फर्पिङ जलविद्युत 115 वर्षमा शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। समृद्धिको आधार जलविद्युत, यो समाचार गोर्खापत्रको अग्रपृष्ठको रहेको छ। नेपालमा अहिले 3500 मेगावाट विद्युत उत्पादन क्षमता विकास भएको छ। आन्तरिक उपभोग सहित नेपालले विद्युत निर्यात आगामी 10 वर्षमा 28500 मेगावाट गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ, तर ऊर्जा उत्पादनको यो आयाम एकाएक विकास भएको होइन। नेपालको विद्युत विकासको ऐतिहासिक श्रृंखला विक्रम सम्बत 1968 जेठ 9 गते शुरू भएको हो। नेपालको पहिलो र दक्षिण एशियाकै दोस्रो जलविद्युत परियोजना फर्पिङ जलविद्युत केन्द्र निर्माण भएको आज 114 वर्ष पूरा गरी 115 वर्षमा प्रवेश गरेको छ, तर यो केन्द्रबाट अहिले विद्युत उत्पादन गरिएको छैन। 2072 सालको विनाशकारी भूकम्पपछि यस केन्द्रमा विद्युत उत्पादन स्थगित गरिएको फर्पिङ जलविद्युत केन्द्रका इन्चार्ज भीमसेन लामाले जानकारी दिनुभयो। वहाँले भन्नुभयो 2062-63 ओभर हलिङ अर्थात वृहत मर्मत सम्भार गरेपछि 2067 सालसम्म 30-50 किलोवाटसम्म बिजुली उत्पादन गरिएको थियो। 2072 सालको भूकम्प अघिसम्म पनि मेसिन चलाउने गरिएको थियो, तर भूकम्पले केन्द्रको भवन चर्किएपछि मेसिन चलाइएको छैन। फर्पिङ जलविद्युत 115 वर्षमा समृद्धिको आधार जलविद्युत गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो। यो बजेट अघि धमाधम भित्रिए इभी शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। चालू आर्थिक वर्षको 10 महिनामा विद्युतीय सवारी साधनको आयात 45.90% वृद्धि भएको छ। साउनदेखि वैशाखसम्म 42,102 विद्युतीय सवारी साधन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा 28,856 विद्युत सवारी आयात भएका थिए। भन्सार विभागका अनुसार गत वर्षको तुलनामा यो वर्ष 13,246 थप विद्युतीय सवारी भित्रिएका छन्। यस वर्ष इभी सवारी साधन आयातमा 33,32,21,66,000 रूपियाँ बाहिरिएको छ, जुन गत वर्षको तुलनामा 27.92% बढ़ी हो। गत आर्थिक वर्षको वैशाखसम्म 26,04,95,98,000 रूपियाँ हाराहारीका इभी खरिद गरिएका थिए। इभी आयातकर्ताहरूले चालू आर्थिक वर्षमा 17,47,20,00,000 रूपियाँ बराबर भन्सार राजस्व तिरेका छन्। गत वर्ष सोही अवधिमा 10,92,70,76,000 रूपियाँ इभीको भन्सारबाट सरकारलाई राजस्व आमदानी भएको थियो। यसपटक सरकारलाई विद्युतीय सवारीबाटको राजस्व पनि गत आर्थिक वर्षको भन्दा 59.90% अर्थात 6,54,49,97,000 रूपियाँले वृद्धि भएको छ। सरकारले इभीलाई वातावरण मैत्री भन्दै आयातमा प्रोत्साहन गर्दै आएको छ। प्रोत्साहन गरेकै कारण अन्य सवारीलाई जस्तो इभीको भन्सारमा सरकारले धेरै कसेको छैन। बजेट अघि धमाधम भित्रिए इभी अन्नपूर्णको अग्रपृष्ठको समाचार हो। यो निर्यात उछालेको तेलको आयात झन धेरै शीर्षकमा गोर्खापत्रले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। नेपालबाट हुने निर्यातलाई अहिलेसम्मकै उच्च बनाउन बढ़ी योगदान दिएको भटमास र सूर्यमुखी तेलको आयात झन बढ़ी भएको पाइएको छ। भटमास र सूर्यमुखी तेल बनाउन आवश्यक कच्चा तेलको आयात प्रशोधित तेलको निर्यात भन्दा 17 अर्ब रूपियाँले बढ़ी भएको तथ्याङ्कले देखाएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष 2081-82 को 10 महिनामा नेपालले 78 अर्ब 75 करोड़ रूपियाँ बराबरको भटमास तेल निर्यात गरेको छ। सोही अवधिमा नेपालले 81 अर्ब 89 करोड़ रूपियाँको कच्चा भटमास तेल आयात गरेको विभागको तथ्याङ्क छ। निर्यात भएको भटमास तेल भन्दा पनि त्यसका लागि आवश्यक कच्चा तेल मात्रै 3 अर्ब रूपियाँ भन्दा बढ़ीको निर्यात भएको देखिन्छ। नेपालमा प्रशोधित भटमास तेल भारतमा मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ। कच्चा भटमास तेल भने अर्जेन्टिना, बेनिन, ब्राजिल, चीन, इराक, पाराग्वे, थाइल्याण्ड, टोगो, युक्रेन लगायतका देशबाट आयात भएको देखिन्छ। नेपालबाट धेरै निर्यात हुने सूचीको दोस्रो स्थानमा रहेको सूर्यमुखी तेल भन्दा पनि कच्चा सूर्यमुखी तेलको आयात धेरै बढ़ी देखिन्छ। विभागका अनुसार 10 महिनामा नेपालले 10 अर्ब 9 करोड़ रूपियाँको सूर्यमुखी तेल निर्यात गर्दा 24 अर्ब 64 करोड़ रूपियाँको कच्चा सूर्यमुखी तेल आयात भएको तथ्याङ्क छ। यसले पनि नेपालबाट निर्यात भएको सूर्यमुखी तेल भन्दा त्यसको कच्चा पदार्थ 14 अर्ब रूपियाँ भन्दा बढ़ीको आयात भएको देखिन्छ। भटमास तेल जस्तै सूर्यमुखी तेलको बजार पनि भारत मात्रै रहेको छ। कच्चा सूर्यमुखी तेल भने अर्जेन्टिना, भारत, रोमानिया र युक्रेनबाट आयात भएको विभागको तथ्याङ्क छ। प्रशोधित भटमास तेल र सूर्यमुखी तेलको निर्यातमा उछाल आउँदा चालू आर्थिक वर्षको 10 महिनामा नेपालबाट अहिलेसम्मकै उच्च निर्यात भएको तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको थियो। निर्यात उछालेको तेलको आयात झन धेरै, गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। पाँच सय वर्ष पुराना गुम्बा पुननिर्माण शीर्षकमा गोर्खापत्रले नै भित्री पृष्ठमा खबर छापेको छ। विक्रम सम्बत 2072 वैशाख 12 को भूकम्प र त्यसपछिका निरन्तरका परखम्पका कारण पूर्ण रूपमा ध्वस्त बनेका सिन्धुपाल्चोकका 100 गुम्बाको पुननिर्माण भइरहेको छ। ती मध्ये दर्जनौं गुम्बाको पुननिर्माण भइसकेको छ। भारत लगायतका देशको आर्थिक सहयोगमा ऐतिहासिक गुम्बाको पुननिर्माण अन्तिम चरणमा पुगेको हो। हेलम्बु गाउँपालिकाका भूकम्पले पूर्ण रूपमा ध्वस्त भएका 500 वर्ष पुराना ऐतिहासिक गुम्बा पुननिर्माण पूरा हुने चरणमा रहेका छन्। भारत सरकारको आर्थिक सहयोग तथा राष्ट्रिय पुननिर्माण प्राधिकरण राष्ट्रिय स्तरको भवन निर्माण एकाईले 5 वर्ष अघि ठेक्का आह्वान गरेर ऐतिहासिक गुम्बाहरूको पुननिर्माण थालेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो। भारत सरकारले प्रत्येक गुम्बालाई 10 करोड़ रूपियाँ भन्दा बढ़ी सहयोग गरेको छ। नेपाल सरकारले ठेक्का आह्वान गर्दा रकम घटाएर टेण्डर गरेको थियो। चिरी गुम्बा पुननिर्माणका लागि 6,45,00,000, शेरमाथाङ गुम्बाका लागि 5,50,00,000, तार्के घ्याङ गुम्बाका लागि 7 करोड़ रूपियाँमा ठेक्का सम्झौता गरिएको थियो। उक्त गुम्बाको पुननिर्माण अन्तिम चरणमा पुगेको छ। ज्यादै पुराना गुम्बा मध्ये चिरी गुम्बामा गजुर राख्ने, गुम्बाभित्र मूर्ति प्रतिस्थापन गर्ने, पेन्टिङ र विभिन्न कलाकृतिको काम सम्पन्न भइसकेको उक्त गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सितार लामाले बताउनुभयो। सो गुम्बा 158 घरी परिवारले नियमित पूजा गर्ने गरेका छन्। 500 वर्ष पुराना गुम्बा पुननिर्माण गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। तिलिचो पदमार्गमा बने पर्यटक वासस्थान शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा खबर छापेको छ। विश्वकै अग्लो उचाइ मध्येको तिलिचो ताल जाने पदमार्गमा पर्यटक वासस्थान निर्माण गरिएको छ। मुस्ताङको घरपझोङ 5 ठिनीबाट कैसाङ क्याम्प हुँदै तिलिचो ताल जाने सबैभन्दा छोटो दूरीको पर्यटकीय पदमार्गमा पर्यटक वासस्थान निर्माण गरिएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय एक्याप जोमसोमको आर्थिक सहयोग तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति जोमसोमको समन्वयमा सैनिक उच्च शिखर शिक्षालय कैसाङको जनश्रमदानबाट समुद्री तहको 4,545 मिटरको अग्लो उचाइमा रहेको ड्रम्प क्याम्प नजिक पर्यटक वासस्थान निर्माण भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो। तिलिचो पदमार्गमा बने पर्यटक वासस्थान अन्नपूर्णको अर्थपृष्ठको खबर हो। ग्वारको ओभरपासबाट जेठभित्रै सवारी साधन सरर शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। ललितपुरमा बनिरहेको ग्वारको ओभरपास यही जेठभित्रै पूरा हुने भएको छ। आयोजनालाई फिनिशिङ टच दिन कालो पत्रे गर्न थालिएको र आगामी 3 साताभित्र निर्माणको काम सम्पन्न गरिसक्ने आयोजना प्रमुख दीप बराहीले जानकारी दिनुभयो। हाम्रो योजना अनुसार असारको कुनै दिन तोकेर सञ्चालनमा ल्याउने तयारी छ, वहाँले भन्नुभयो। त्यसपछि लामो समयदेखि सर्वसाधारणले भोगिरहेको शास्ति हट्नेछ। आयोजना व्यवस्थापकका अनुसार अब कालोपत्रे बाहेक ट्राफिक लाइट जडान पेन्टिङ लगायतका काम बाँकी छ। अहिले कालोपत्र गर्ने काम भइरहेको छ। आंशिक रूपमा पानी परे पनि जेठभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको प्रमुख पराहीले बताउनुभयो। ग्वारको ओभरपासबाट जेठभित्रै सवारी साधन सरर कारोबारको अग्रपृष्ठमा समाचार छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस् सजिलो छ एकै साथ फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। नागरिकले एसईई नतिजामा ढिलाइ हुने संकेत शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशनमा ढिलाइ हुने देखिएको छ। राष्ट्रिय परीक्षा बोर्डको क्यालेण्डर अनुसार एसईई सकेको 3 महिनाभित्र नतिजा प्रकाशन हुनुपर्छ, तर उत्तर पुस्तिका परीक्षण गर्ने समयमा नेपाल शिक्षक महासंघको अगुवाईमा सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रेका कारण परीक्षण कार्य 1.5 महिना ढिला शुरू भयो। यसै कारण नतिजा प्रकाशनमा ढिलाइ हुने संकेत देखिएको हो। एसईई नतिजामा ढिलाइ हुने संकेत नागरिकले अग्रपृष्ठमा खबर बनाएको छ। नागरिकले नै अग्रपृष्ठमा पालिकामै उत्कृष्ट चेपाङ विद्यालय शीर्षकमा अर्को खबर छापेको छ। चितवनको राप्ती नगरपालिकामा पर्ने कान्दा अझै विकट छ। सवारी साधन र बिजुली समेत नपुगेको यो ठाउँमा शिक्षामा भने रूपान्तरण भइरहेको छ। आवासीय सुविधा सहितको विद्यालय स्थापनापछि चेपाङ समुदायका बालबालिका पढ़ाईमा अब्बल बन्दै गएका छन्। राप्ती नगरपालिका 13 स्थित कान्देश्वरी आधारभूत विद्यालयले यसपटक कक्षा 8 को परीक्षामा पालिकाकै उत्कृष्ट विद्यालय बनेको छ। कक्षा 8 मा अध्यापन थालिएको पहिलो वर्षमै चेपाङ बालबालिका मात्रै अध्ययनरत विद्यालय उत्कृष्ट बनेको हो। पालिकामै उत्कृष्ट चेपाङ विद्यालय नागरिकको अग्रपृष्ठको समाचार हो यो। धनगढ़ीको एक विद्यालयमा 33 विद्यार्थी पढ़ाउन 11 शिक्षक नतिजा शून्य शीर्षकमा हिमालय पोस्टले भित्री पृष्ठमा खबर छापेको छ। कैलालीको धनगढ़ीमा एक विद्यालयका 33 विद्यार्थीलाई 11 जना शिक्षकले पढ़ाउँदै आएका पाइएको छ। धनगढ़ी उपमहानगरपालिका 13 राजपुरको जनता राष्ट्रिय आधारभूत विद्यालयमा एक शिक्षक बराबर 3 जना विद्यार्थी अनुपात रहेको पाइएको हो। 2037 सालमा खुलेको यो सामुदायिक विद्यालयमा 10 वर्ष यता यो वर्ष सबैभन्दा कम विद्यार्थी संख्या रहेको प्रधानाध्यापक राम प्रसाद फुलाराले बताउनुभयो। स्थानीय अभिभावकले आफ्ना छोरा छोरीहरूलाई विद्यालय भर्ना नगर्दा समस्या भएको उहाँले बताउनुभयो। विद्यार्थी संख्या निकै कम हुँदा कक्षा 10 सम्म संचालित विद्यालयलाई गत वर्ष कक्षा 8 सम्म कायम गरिएको थियो। धनगढ़ीको एक विद्यालयमा 33 विद्यार्थी पढ़ाउन 11 शिक्षक, नतिजा शून्य। हिमालय पोस्टको भित्री पृष्ठको समाचार हो यो। वैशाखसम्म 3 लाख मेट्रिक टन मल आपूर्ति शीर्षकमा हिमालयकै भित्री पृष्ठमा खबर छ। चालू आर्थिक वर्ष 2081-82 वैशाखसम्ममा 3,02,650 मेट्रिक टन अनुदानित रासायनिक मल आपूर्ति भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रासायनिक मलमध्ये युरियाको आपूर्ति सबैभन्दा बढ़ी रहेको छ। वैशाखसम्म 3 लाख मेट्रिक टन मल आपूर्ति हिमालय पोस्टको भित्री पृष्ठको खबर हो यो। 33 करोड़ खर्चेर मर्मत हुँदै कर्णाली राजमार्ग शीर्षकमा कारोबारको भित्री पृष्ठमा खबर छ। कर्णालीको आर्थिक विकास तथा भौतिक विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग स्तरोन्नतिको काम शुरू भए पनि जोखिम स्थानमा कुनै सुधार भएको छैन। जुम्ला सुर्खेत 232 किलोमिटर दूरीको राजमार्ग अन्तर्गतको जुम्ला कालीकोट खण्डको टिमुरे भैसी गैडा भेगम टाकुल्ला लगायतका स्थानमा वर्षौंदेखि खाल्डा खुल्डी छन्, तर त्यहाँ दैनिक सवारी आवत जावतमा समेत सकस हुने गरेको छ। त्यस्तै दैलेखको तल्लो डुंगेश्वरीदेखि पातडाको बीचमा पर्ने पादुका खोलाको अवस्था उस्तै छ। उक्त खण्डमा हिउँदमा धुलोले अघि पछि सँगै गुडेका गाड़ी समेत देखिँदैनन् भने वर्षायाममा हिलोमा गाड़ी फसेर घण्टौं सड़क अवरूद्ध हुन्छ। 33 करोड़ खर्चेर मर्मत हुँदै कर्णाली राजमार्ग कारोबारको भित्री पृष्ठको समाचार हो यो। द्वन्द पीड़ितलाई विश्वासमा लिएर काम गर्न मानवाधिकार आयोगको आग्रह शीर्षकमा हिमालय पोस्टले भित्री पृष्ठमा खबर छापेको छ। काठमाण्डुमा फायर हाइड्रेन्ट सञ्चालनमा शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपद व्यवस्थापनका लागि सहज र उपयोगी हुने फायर हाइड्रेन्ट सञ्चालनमा आएको छ। मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपद व्यवस्थापनका लागि सहज र उपयोगी हुने भन्दै काठमाण्डौ उपत्यकाका सड़क किनारमा फायर हाइड्रेन्ट ठडाइएको थियो। ठडाइएको 5 वर्षपछि फायर हाइड्रेन्ट सञ्चालनमा आएको हो। फायर हाइड्रेन्ट सञ्चालनमा आएसँगै आगलागीका घटना भएमा दमकललाई पानी खोज्दै पानी भण्डारण केन्द्र र खोलातिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ। काठमाण्डुमा फायर हाइड्रेन्ट सञ्चालनमा गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। र इजरायली दूतावासका 2 कर्मचारीको अमेरिकामा गोलीहानी हत्या शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर बनाएको छ। अमेरिकाको राजधानी वाशिङटन डीसी स्थित यहूदी संग्रहालय बाहिर एक व्यक्तिले इजरायली दूतावासका 2 कर्मचारीको गोलीहानी हत्या गरेका छन्। प्रहरीका अनुसार आक्रमणकारीले स्वतन्त्र प्यालेस्टाइन भन्दै चिच्याइरहेका थिए। क्यापिटल यहूदी संग्रहालयमा भएको एक कार्यक्रमबाट बाहिर निस्कने बित्तिकै युवा जोड़ीलाई गोलीहानी हत्या गरिएको वाशिङटन डीसी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा यो सुनियोजित आक्रमण जस्तो देखिन्छ। गोलाबारी राति 9:05 बजे भएको बताइएको छ। धेरै पर्यटकीय स्थलहरू, संग्रहालयहरू र सरकारी भवनहरू रहेको उक्त क्षेत्रमा गोलाबारी भएर ती जोड़ीको हत्या भएको हो। मारिने मध्ये सारा लिन मिलग्रिम र यारोन लिस्चिन्स्की रहेका छन्। इजरायली दूतावासका 2 कर्मचारीको अमेरिकामा गोलीहानी हत्या शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर बनाएको छ। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।